زہرہ زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا یہ پرسارن آپ شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ہے hindi@www.irib.ir اور ہماری ویب سائٹ ہے parstoday.ir/hi۔ شدہ آج شکروار ہے، مہر کے 28، ربیع الثانی کی 4 اور اکتوبر کی 20 تاریخ۔ اس سمے کی سبھا میں پرستت کیے جانے والے کاریکرموں کی روپ ریکھا اس پرکار ہے۔ سب سے پہلے آپ سماچار، پھر راجنیتک چرچا، اس کے بعد پتر سنسار اور سبھا کے انت میں سنیں گے وگیان کی ڈگر۔ یہ ہے کاریکرموں کی روپ ریکھا۔ اب سے کچھ دیر بعد آپ سنیں گے انتراشٹریہ سماچار۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ لیجیے شروتاؤں، سنیے انتراشٹریہ سماچار۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ غزہ پٹی پر زائنی شاسن کے بربر حملے جاری ہیں، شہیدوں کی سنکھیا 4,000 سے ادھک ہو گئی ہے۔ زائنی شاسن کے حملوں کے جواب میں ویسٹ بینک اور لبنان کے مورچے سے بھی زائنی سینکوں پر حملے تیز ہو گئے ہیں۔ ایران نے غزہ میں چرچ پر زائنی شاسن کے حملے کی کڑی نندا کی ہے۔ یورپی کمیشن اور ہیومن رائٹس واچ نے غزہ کے حملوں اور پشمین نیتیوں کی آلوچنا کی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔ گروار کو غزہ پر اسرائیل کی بمباری میں کم سے کم 350 فلسطینی شہید ہو گئے۔ یہ حملے آج شکروار کو بھی جاری رہے۔ ان حملوں کے نتیجے میں آج 14ویں دن زائنی سینا کے حملوں میں شہید ہونے والے فلسطینیوں کی سنکھیا 4,100 سے ادھک ہو گئی ہے۔ زائنی سینا کے بربر حملوں میں شہید ہونے والوں میں 1,524 بچے اور 1,440 مہیلائیں بھی شامل ہیں۔ حالانکہ مرنے والوں کی سنکھیا اس سے کہیں زیادہ ہو سکتی ہے، کیونکہ عمارتوں کے ملبے میں بڑی سنکھیا میں لاشیں دبی ہوئی ہیں جنہیں اسرائیل کی لگاتار بمباری اور ناکہ بندی کی وجہ سے نکالا نہیں جا سکا ہے۔ مردہ خانوں میں جگہ نہیں ہونے کی وجہ سے 15 اکتوبر کو قریب 100 اجیات شووں کو ایک ساموہک قبر میں دفنا دیا گیا۔ اس میں ویسٹ بینک کے علاقے میں جھڑپیں تیز ہو گئی ہیں۔ اس طرح غزہ اور لبنان سیما کے بعد یہ تیسرا مورچہ ہے جو اسرائیل کے خلاف سکری ہو گیا ہے۔ زائنی شاسن نے جب سے غزہ پر بھیشڑ بمباری شروع کی ہے اور لبنان کی سیما پر حزب اللہ سے اس کی جھڑپیں شروع ہوئی ہیں، اسی سمے سے ویسٹ بینک کا مورچہ بھی سکری ہو گیا ہے۔ آج 14ویں دن ہے کہ زائنی شاسن غزہ پٹی کے خلاف بھیشڑ حملے کر رہا ہے، جس کے نتیجے میں 4,000 سے ادھک فلسطینیوں کی جانیں جا چکی ہیں۔ دوسری اور 7 اکتوبر کو الاقصی طوفان شروع ہونے کے بعد سے اب تک 1,400 سے ادھک زائنی مارے گئے ہیں۔ زائنی فورسز نے غزہ پر حملے جاری رکھتے ہوئے ویسٹ بینک کے علاقے میں ہوائی حملے کیے، جس میں 12 فلسطینی شہید ہو گئے۔ جھڑپ کے دوران ایک زائنی پولیس کرمی مارا گیا۔ زائنی سینا کا کہنا ہے کہ اسے ویسٹ بینک سے بھی کوئی بڑا حملہ ہو جانے کا ڈر ہے اور یہ حملہ حماس کے لڑاکے کر سکتے ہیں۔ زائنی سینا کے پروکتا نے کہا کہ حماس اس کوشش میں ہے کہ زائنی شاسن دو مورچوں پر جنگ میں الجھ جائے، مورچوں کی سنکھیا بڑھ کر 3 ہو جائے۔ اس سمے خطرہ بہت زیادہ ہے۔ فلسطین کے حماس سنگٹھن کی سینک شاخہ عز الدین قسام بریگیڈ کے پروکتا ابو عبیدہ نے کہا ہے کہ ہم لمبی لڑائی کے لیے تیار ہیں اور عرب و اسلامی دیشوں کی جنتا کو چاہیے کہ فلسطین کی سیماؤں کی طرف آگے بڑھے۔ پروکتا نے کہا کہ ریزسٹنس فورسز بہت اچھی استھتی میں ہیں اور لڑائی کے میدان پر ان کا نینترن بنا ہوا ہے۔ اسے پتا ہے کہ کب حملے تیز کرنے ہیں اور کن استھانوں کو نشانہ بنانا ہے۔ انہوں نے کہا کہ اس لڑائی کا لکش مسجد الاقصی کی رکشا کرنا اور اس کا انادر کرنے سہت زائنی شاسن کے اپرادھوں کی اس شاسن کو سزا دینا ہے۔ پروکتا نے کہا کہ اس سمے زائنی شاسن جو اپرادھ کر رہا ہے اس کا اسے خمیازہ بھگتنا پڑے گا۔ حماس کی سینک شاخہ کے پروکتا نے امریکہ کی طرف سے زائن شاسن کو دی جانے والی مدد کی آلوچنا کی اور کہا کہ یہ مدد اسرائیل کو بچا نہیں پائے گی اور دنیا کی کسی بھی طاقت کے بس کی بات نہیں ہے کہ اسلامی ریزسٹنس کو ختم کر دے۔ تہران کی کیندریہ نماز جمعہ کے امام حجت الاسلام کاظم صدیقی نے کہا کہ اسلامک ریزسٹنس فورسز کی طرف سے صحیح سمے پر کیا گیا حملہ جنتا کی عدالت میں پوری طرح قانونی ہے۔ تہران کی نماز جمعہ کے امام نے خطبہ دیتے ہوئے کہا کہ زائنی شاسن کا اپرادھی اور وویک ہین پردھان منتری لگاتار عام لوگوں کے گھروں پر حملے کر رہا تھا تو جوابی کارروائی پوری طرح سوابھاوک تھی۔ انہوں نے کہا کہ 70 سال سے زائنی شاسن فلسطینیوں کے گھر دھوست کر رہا ہے اور ان کی ناکہ بندی کرتا ہے۔ حجت الاسلام کاظم صدیقی نے کہا کہ زائنیوں نے اپنے ارد گرد $10,00,000 خرچ کر کے دیوار بنائی، نگرانی اور انٹیلیجنس کی پوسٹیں بنائی، گشت کرنے والے ڈرون استعمال کیے، امریکہ اور پشمی دیشوں کی اسے بھرپور مدد بھی ملتی رہی۔ وہ تو فلسطینیوں کے موبائل فون میں لگے سم کارڈ تک کی جانکاری رکھتے تھے۔ انہوں نے کبھی سوچا بھی نہیں تھا کہ اچانک ہزاروں کی سنکھیا میں فلسطینی سنگھرش کرتا دیوار کو پار کر کے ان کے ٹھکانوں میں گھس جائیں گے اور آپریشن پورا کر کے غزہ لوٹ جائیں گے۔ نماز جمعہ کے امام نے کہا کہ اس آپریشن نے زائنی شاسن کی قلعی کھول دی، اب دشمن ان سنگھرش کرتاؤں نہیں بلکہ عام ناگرکوں کے گھروں کو نشانہ بنا رہا ہے۔ غزہ میں چرچ پر اسرائیل نے بم برسائے جس کی ایران نے نندا کی ہے۔ ایران کے ودیش منترالے کے پروکتا نے غزہ میں مسجدوں، اسپتالوں، اسکولوں، چرچ پر زائنی شاسن کی اندھا دھند بمباری کی نندا کرتے ہوئے کہا کہ زائنی شاسن کا اتہاس یدھ اپرادھوں اور امانوی کرتیوں کی موٹی کتاب ہے۔ غزہ کے مامدانی اسپتال پر وحشیانہ حملہ کرنے کے بعد زائنی شاسن نے غزہ میں روم چرچ پر بمباری کر دی جس میں کئی لوگ شہید اور گھائل ہو گئے۔ چرچ میں لگ بھگ 1,000 لوگوں نے شرن لے رکھی تھی۔ یہ چرچ 1500 سال پرانا ہے جو صلیبی جنگوں اور دوسرے انیک کالکھنڈوں میں بھی سرکشت رہا تھا۔ ایران کے ودیش منترالے کے پروکتا ناصر کنانی نے اپنے ایکس اکاؤنٹ پر لکھا کہ یہ اپرادھ زائنی شاسن کے امانوی اپرادھوں اور یدھ کرائمز کی موٹی کتاب کا ایک انیہ پنہ ہے۔ انہوں نے کہا کہ اسپتال، مسجدوں اور چرچ پر جنونی حملوں سے پتہ چلتا ہے کہ زائنی سرکار کسی بھی مانویہ و نیتک اصول کو نہیں مانتی اور نہ ہی انتراشی قانونوں کی اس کی نظر میں کوئی اہمیت ہے۔ پینٹاگون نے دعویٰ کیا ہے کہ امریکہ کے ایک یدھ پوت نے یمن کے الحوثی آندولن دوارا اسرائیل پر داغے گئے کئی میزائلوں اور ڈرون ویمانوں کو مارا ہے۔ پینٹاگون کے پروکتا نے پترکاروں سے بات کرتے ہوئے کہا کہ زمین پر حملہ کرنے والے کروز میزائل اور کئی ڈرون ویمانوں کو امریکی یدھ پوت نے لکش پر لگنے سے پہلے روکا۔ پینٹاگون کے پروکتا پیٹرک رائڈر کا کہنا تھا کہ ریڈ سی کے اوپر سے یہ یمن سے لانچ کیے گئے تھے جن کا سمبھاوت نشانہ اسرائیل تھا۔ غزہ پر اسرائیل کی بھینکر بمباری کے دوران عراق میں ایک امریکی سینے اڈے پر راکٹ اور ڈرون حملے ہوئے ہیں۔ اسی طرح عین الاسد چھاونی کو بھی نشانہ بنایا گیا ہے۔ اس طرح عراق میں امریکی چھاونیوں پر نشانہ بنانے کی امریکی چھاونیوں کو نشانہ بنانے کی گھٹنائیں لگاتار جاری ہیں۔ رائٹرز کے مطابق عراق کے سینے چھاونی عین الاسد ایئر بیس کے بھیتر کئی وسفوٹ کی آوازیں سنی گئیں۔ پینٹاگون کا دعویٰ ہے کہ منگلوار سے عراق اور سیریا میں امریکی سینکوں پر ڈرون سے کئی حملے ہوئے ہیں۔ پینٹاگون نے یہ بھی دعویٰ کیا کہ امریکہ کی یدھ پوت نے یمن کے الحوثی آندولن دوارا داغے گئے میزائلوں کو بیچ میں مار گرایا۔ یورپی کمیشن کی پرمکھ ارزولا وون در لین نے چیتاونی دی ہے کہ اگر غزہ یدھ کا دائرہ بڑھتا ہے تو یہ گمبھیر خطرہ ہوگا۔ انہوں نے کہا کہ زائنی شاسن کو پڑوسی دیشوں سے بات چیت کا سلسلہ جاری رکھنا چاہیے۔ انہوں نے واشنگٹن میں ہڈسن تھنک ٹینک میں بولتے ہوئے کہا کہ ہم دیکھ رہے ہیں کہ عرب جگت کی سڑکوں پر آکروش ویاپت ہے، اس لیے یہ خطرہ موجود ہے کہ جنگ کھیتری لڑائی میں نہ بدل جائے۔ وون در لین نے کہا کہ روس اور ریزسٹنس فورسز ایک ہی سمان ہیں اور روس حالات کو بڑی گہری نظر سے دیکھ رہا ہے۔ فلسطینی سنگٹنوں کے الاقصا طوفان آپریشن کے بعد اسرائیل غزہ کے علاقے پر بڑی بربرتا سے حملے کر رہا ہے۔ ویسٹ بینک کے علاقے میں بھی جھڑپیں ہو رہی ہیں۔ اسی کے ساتھ لبنان کی سیما پر بھی لڑائی میں کئی زائنی سینک ہتاحت اور گھائل ہوئے ہیں۔ مانوادھیکار سنستھا ہیومن رائٹس واچ نے امریکہ اور انیہ پشمی دیشوں کی طرف سے غزہ کی مانو تراسدی پر خاموشی کی آلوچنا کی۔ سنستھا کے ورشٹھ ادھیکاری ٹام پیرٹیس نے کہا کہ اسرائیل جو کچھ غزہ پٹی میں کر رہا ہے اس پر امریکہ اور یورپی دیشوں کی پرتکریا چپی کے علاوہ اور کچھ نہیں رہی۔ انہوں نے کہا کہ اسرائیل غزہ میں جو کر رہا ہے وہ کھلا یدھ اپرادھ ہے، لیکن امریکہ اور یورپی دیش جو یوکرین جنگ کے معاملے میں بالکل الگ روپ میں نظر آتے ہیں، غزہ کے معاملے میں خاموش ہیں۔ ہیومن رائٹس واچ کے ادھیکاری نے کہا کہ یہ کھلا ہوا دوہرا ویوہار ہے۔ ان دیشوں نے یوکرین کے معاملے میں پوری دنیا کو روس کے خلاف ایک جٹ کرنے اور روس کو الگ تھلگ کرنے کے لیے پوری جان لگا دی، مگر جب غزہ میں اسرائیل تباہی مچا رہا ہے اور عام ناگرکوں کا قتل کر رہا ہے تو خاموش ہیں۔ اسرائیل نے غزہ شہر کے کیندر میں استھت گریک آرتھوڈاکس سینٹ پیرفیریس چرچ کو بمباری میں دھوست کر دیا، جس کی عیسائی نیتاؤں نے نندا کی۔ گروار کو اسرائیلی ہوائی حملے میں چرچ زمین دوز ہو گیا اور یہاں شرن لینے والے کئی لوگ شہید ہو گئے۔ یروشلم میں استھت گریک آرتھوڈاکس پیٹریارشٹ نے شکروار کو کہا چرچوں، ان سے سمبندھت سنستھانوں اور ان آشیانوں کو بھی نشانہ بنایا جا رہا ہے جو نردوش ناگرکوں، وشیش کر بچوں اور مہیلاؤں کی رکشا کے لیے بنائے گئے ہیں۔ ان نردوش لوگوں کے پچھلے 13 دنوں کے اسرائیل کے کرور حملوں میں گھر نشٹ ہو گئے ہیں۔ یہ ایک یدھ اپرادھ ہے جسے نظر انداز نہیں کیا جا سکتا۔ گریک آرتھوڈاکس سینٹ پورفیریس چرچ دنیا کا تیسرا سب سے پرانا چرچ ہے۔ فلسطین میں چرچوں کی اچھ سمیتی کے پرمکھ رمزی خونی نے کہا کہ اس طرح کے حملوں سے پتہ چلتا ہے کہ اسرائیل فلسطینیوں کو پوری طرح سے نابود کرنا چاہتا ہے۔ غزہ میں ذہنی شاسن کے بھیانک اپرادھوں اور حملوں کے جواب میں وشو بھر میں نندا کا سلسلہ جاری ہے۔ آج بھی اسلامی اور عرب دیشوں کے ساتھ ہی دوسرے دیشوں میں بھی پردرشن ہوئے اور پردرشنکاریوں نے غزہ پر حملے بند کیے جانے کی مانگ کی۔ ایران میں نماز جمعہ کے بعد سبھی چھوٹے بڑے شہروں میں پردرشن ہوئے اور ذہنی شاسن کے یدھ اپرادھوں کی کڑی نندا کی گئی۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
راجنیتک چرچا کے ساتھ میں اختر رضوی آپ کی سیوا میں اپستھت ہوں، میرا سلام سویکار کیجیے۔ ہماری آج کی چرچا کے وشے ہیں غزہ پر اسرائیل کے پاشوک حملوں پر پوری دنیا میں روش۔ اسلامی گڑتنتر ایران سہیت پوری دنیا میں اسرائیل کے پاشوک حملوں کے خلاف لگاتار پردرشن ہو رہے ہیں۔ آج ایران کی ماتاؤں نے اپنے بچوں کے ساتھ نکل کر فلسطینی ماتاؤں اور بچوں کے ساتھ اپنی سہردیتا ویکت کی۔ ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی احمد عباس۔
فلسطینیوں کے خلاف ذہنی شاسن کے پاشوک حملوں اور جگھنیہ اپرادھوں کا ایک مہتوپورن نتیجہ فلسطین کے سمرتھن میں اسلامی سرکاروں اور راشٹروں کے بیچ اہم سہمتی کے روپ میں سامنے آیا ہے۔ غزہ پر اسرائیل کے پاشوک حملوں کے خلاف پوری دنیا میں روش ویکت کیا جا رہا ہے اور لگ بھگ ہر دیش میں اسرائیل کی بربرتا کے خلاف پردرشن ہو رہے ہیں۔ ایران کے وبھن شہروں میں حملے کی شروعات سے ہی لگاتار پردرشن ہو رہے ہیں، جبکہ شکروار کو ایران کی راجدھانی تہران سہیت سبھی شہروں اور قصبوں کے مکھیہ چوراہوں اور اسکوائرز پر ماؤں نے اپنے بچوں کے ساتھ پردرشن کیا اور فلسطینی ماتاؤں اور ان کے بچوں سے اپنی سہردیتا ویکت کی۔
Oh!
इसराइल के अपराधों के अब तक अनेक परिणाम सामने आए हैं, लेकिन सबसे महत्वपूर्ण नतीजा फिलिस्तीन के समर्थन और अतिग्रहणकारी ज़ायोनी शासन के अपराधों की निंदा में मुस्लिम देशों और सरकारों के बीच आम सहमति के रूप में सामने आया है। दुनिया भर के अनेक मुस्लिम देशों में जनता फिलिस्तीन का झंडा हाथों में लेकर फिलिस्तीनियों विशेषकर गजा के लोगों के प्रति अपना समर्थन घोषित कर रही है। पाकिस्तान में होने वाले प्रदर्शन में शामिल लोगों ने अपना गुस्सा कुछ इस प्रकार जाहिर किया।
Anybody who denies the Holocaust, whether in North America or in Europe, is sent to jail. It is a crime. What Israel is doing is no less than a Holocaust in Palestine.
This is the greatest tragedy that the Israeli aggression is being backed by United States and other Western countries. I think that's the time where world should protest against what Israel has been doing over the last 50-60 years.
जॉर्डन, इराक और लेबनान सहित कुछ मुस्लिम देशों में जनता ने, खासकर जॉर्डन की जनता ने, जॉर्डन की राजधानी अम्मान में ज़ायनी दूतावास पर हमला किया, जबकि इराक और लेबनान में लोगों ने अमेरिकी दूतावास के सामने इकट्ठा होकर अपना रोष व्यक्त किया और अमेरिका को इस अपराध में भागीदार करार देकर निंदा की। सरकारी स्तर पर भी विश्व व्यवस्था में अहम देशों और अधिकांश मुस्लिम देशों के अधिकारियों ने ज़ायनी शासन के अपराधों पर कड़ी प्रतिक्रिया व्यक्त की और इस्लामी सहयोग संगठन OIC ने सऊदी अरब के शहर जिद्दा में एक आपातकालीन बैठक की। इस बैठक के घोषणा पत्र में गजा पट्टी और वेस्ट बैंक के निवासियों के खिलाफ ज़ायनी शासन के युद्ध अपराधों की तत्काल समाप्त किए जाने की जरूरत पर जोर दिया गया। फिलिस्तीन का मुद्दा इस्लामी जगत का महत्वपूर्ण मुद्दा है और गजा को मानवीय सहायता भेजने की आवश्यकता सहित कई महत्वपूर्ण मुद्दों पर जोर दिया गया। इन सब बातों से ये इशारा मिलता है कि फिलिस्तीन का मुद्दा मुस्लिम देशों और सरकारों के लिए एक महत्वपूर्ण और अहम मुद्दा है जिसकी कोई भी सरकार अनदेखी नहीं कर सकती।
गजा के विषय को ही जारी रखते हैं। अमेरिकी राष्ट्रपति जो बाइडेन की अवैध अधिकृत फिलिस्तीन की यात्रा के बाद इसराइल इतना दुस्साहसी हो गया कि उसने गजा पर हमले तेज कर दिए हैं। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद मीसम।
अमेरिकी राष्ट्रपति जो बाइडेन, जो इससे पहले तक व्हाइट हाउस में नेतन्याहू से मिलने तक को राजी न थे, लेकिन नेतन्याहू ने बाइडेन को अपनी सभी गतिविधियों को स्थगित करने और बुढ़ापे के चरम पर होने की वजह से पैदा होने वाली कमजोरियों के बावजूद अवैध अधिकृत फिलिस्तीन का दौरा करने पर मजबूर कर दिया। बाइडेन की यात्रा ऐसी हालत में हुई जब इसराइल ने गजा के एक अस्पताल में शरण लेने वाले नागरिकों का नरसंहार करने के लिए अमेरिका द्वारा दिए गए एक टन के बम का इस्तेमाल किया, जिन्होंने सोचा था कि इसराइली पक्ष द्वारा गारंटी दिए जाने के बाद वे हवाई हमले के खतरे से सुरक्षित रहेंगे। इसके अलावा अंतर्राष्ट्रीय सिद्धांतों और कानूनों के अनुसार नागरिकों और अस्पतालों जैसे नागरिक केंद्रों पर हमले को युद्ध अपराध माना जाता है। चूंकि अंतर्राष्ट्रीय मंचों पर पश्चिमी सरकार के दोहरे मानकों और विशेष रूप से अमेरिका के समर्थन के कारण इसराइल के युद्ध अपराधों पर कोई मुकदमा नहीं चलाया जाता है, इसलिए यह शासन इन अपराधों को अंजाम देने में अधिक दुस्साहस हो गया है और अधिक से अधिक अपराध करता है। इस नजरिए से ज़ायोनी शासन के अपराधों में हिस्सेदारी पश्चिमी सरकारों और मानवाधिकार परिषद जैसी अंतर्राष्ट्रीय राजनीतिक और सुरक्षा संस्थाओं या अंतर्राष्ट्रीय आपराधिक न्यायालय जैसे अंतर्राष्ट्रीय प्लेटफार्म की भी होती है। इस संबंध में हालांकि गजा पर ज़ायोनी शासन के हमलों के नए दौर की शुरुआत के बाद से ही संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद ने दो बैठकें की, लेकिन दोनों बार अमरीका के वीटो की वजह से कोई खास सफलता हासिल न हो सकी। पहले यह सोचा गया था कि पहले प्रस्ताव के वीटो का कारण रूस द्वारा प्रस्तुत किया जाना था, लेकिन ब्राजील द्वारा प्रस्तावित मसौदे के वीडियो से पता चलता है कि पश्चिमी सरकारें, विशेष रूप से अमेरिका और खुद बाइडेन, पूरी तरह से खेल का मजा ले रहे हैं। इस बीच गजा की जनता, विशेषकर बच्चों और महिलाओं के बड़े पैमाने पर नरसंहार के बीच बाइडेन की अवैध अधिकृत फिलिस्तीन की यात्रा न केवल अमरीका को नेतन्याहू के सहयोगी में बदल देती है, क्योंकि हत्याएं अमरीका F-16 विमानों और एक टन के बम द्वारा की गई हैं। बहरहाल अमेरिकी राष्ट्रपति की अवैध अधिकृत फिलिस्तीन की यात्रा की वजह से यह शासन अपने अपराधों को जारी रखने और गजा के पूर्ण विनाश पर अधिक दुस्साहस हो गया है और ऐसा लगता है कि बाइडेन की इस यात्रा का परिणाम ज़ायोनी शासन के हमलों में तेजी और निरंतरता के रूप में सामने आएगा।
और अब रुख करते हैं भारत का।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
جہاں پوری دنیا میں غزہ کی مظلوم جنتا سے سہردیتا ویکت کرنے کے لیے لوگ سڑکوں پر نکلے ہیں، وہیں بھارت نینتیت کشمیر کی جنتا نے بھی غزہ واسیوں کے سمرتھن میں پردرشن کی کوشش کی، لیکن پرشاسن نے اس کی انمتی نہیں دی۔ کنتو اس کے باوجود مسجد کے اندر ہی لوگوں نے اپنا روش ویکت کیا۔ وسترت رپورٹ کے ساتھ شری نگر سے ہمارے ساتھی سپت محمد حسن۔
بھارت پرشاست کشمیر میں آج پرشاسن نے اسرائیلی نرسنگھار کے ورودھ پردرشن کو روکنے کے لیے سری نگر کی کیندریہ جامع مسجد، امام بارگاہوں اور انیہ کیندریہ استھانوں پر نماز جمعہ پر پرتیبندھ گھوشت کیا، اور مانیہ دھارمک نیتاؤں جن میں میرواج کشمیر مولوی محمد عمر فاروق اور انجمن شری شان کے دو دھڑوں کے ادھیکش آغا سعید حسن الموسوی اور آغا سعید محمد ہادی الموسوی شامل ہیں کو اپنے نواسوں میں نظر بند کیا۔ بڑگام کے کیندریہ امام بارگاہ اور بھمنا سری نگر کے کیندریہ امام بارگاہوں کو پولیس کی باری جمعیت نے اپنے نینترن میں لیا اور تمام راستوں کو بھی سیل کر دیا۔ سری نگر کے انیہ دھارمک استھانوں، مساجدوں، امام بارگاہوں میں بھی نماز جمعہ کی ادائیگی پر روک لگا دی گئی، جس پر لوگوں نے زوردار کھیت پرکٹ کیا اور کہا کہ یہ دھارمک معاملات میں مداخلت ہے۔ یہاں یہ بات الیکھنی ہے کہ دھارمک گٹھوں کے گٹھ بندھن متحدہ مجلس علماء اور انجمن شری شیان نے یہ گھوشنا کی تھی کہ آج نماز جمعہ کے ترنت بعد فلسطین کے مظلوم عوام اور اسرائیل کے نرسنگھار کے ورودھ شانتی پوروک ڈھنگ سے پردرشن کیا جائے گا، پرنتو پرشاسن نے اس کی انومتی نہیں دی۔ ادھر جموں کے بٹنڈی میں بھی اگرچہ پولیس نے پردرشن کرنے کی انومتی نہیں دی، پرنتو یہاں پر شیعہ فیڈریشن جموں نے اسرائیل کے نرسنگھار کے ورودھ زوردار پردرشن کیا۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروع آپ نے سنا کارکرم راجنیتک چرچا، اور اب آپ کی سیوا میں پرستت ہے ہمارا ساپتاہک کارکرم پتر سنسار۔
پتر سنسار۔ دوستو، کارکرم پتر سنسار میں آپ کا سواگت ہے۔ اپنی دیدی مریم میر دادی
اور بھیا احمد عباس کا سلام سویکار کیجیے۔
دوستو، ہمیں آشا ہے کہ آپ جہاں کہیں بھی ہوں گے سکوشل ہوں گے اور اپنا من پسند کارکرم سننے کے لیے تیار ہوں گے۔
کارکرم میں آج بھی آپ کے ای میل، کمنٹس اور آپ کے اچھے اچھے سنہرے وچار شامل کیے جائیں گے۔ دیدی ہمیشہ ای میل سے شروع کرتی ہیں، تو دیکھتے ہیں کہ دیدی نے کس ای میل کا چین کیا ہے۔
جی،
ای میل ہے پی کے بینرجی کا بھوپال مدھیہ پردیش سے
جی
لکھتے ہیں آج بڑے بھاری من سے آپ کو میسج کر رہا ہوں وگت لگ بھگ 20 دنوں سے نہ تو آپ کی ہندی کاریکرم کا آڈیو آپ کا ویب سائٹ کھلنے پر سنا جا رہا ہے اور نہ ہی آپ کا ویب سائٹ تو کھل رہا ہے پرنتو آرکائیو میں جا کر کسی بھی دن کا آڈیو سلیکٹ کر پلے کرنے پر ایرر ان لوڈنگ آ رہا ہے تو پہلے کبھی کبھی وی پی این یوز کر کے آپ کا آڈیو چالو ہو جاتا تھا پرنتو اب تو وہ بھی نہیں ہو رہا ہے اور 11,860 کلو ہرٹس پر جو گھر گھراہٹ کے علاوہ اور کچھ نہیں سنائی دے رہا ہے اور مجھے ای میل دوارا ہی آپ اتر دیجیے گا کیونکہ پتر سنسار کاریکرم تو میں سن ہی نہیں سکتا
جی یہ بڑے کھیت کی بات ہے دیدی کہ ہمارے کاریکرم اور ہماری ویب سائٹ پر جو ہمارا کنٹینٹ ہے وہ ہمارے شروتاؤں تک صحیح روپ سے پہنچ نہیں پا رہا ہے اور ہماری فریکوینسی بھی جو رپورٹ آئی ہے بنرجی صاحب کی طرف سے وہ یہ ہے کہ سنائی نہیں دے رہا ہے تو یہ اس کے لیے ہم جو ہمارا تکنیکی وبھاگ ہے اس سے ہمیشہ سمپرک کیا جاتا ہے اور اس طرح کی سمسیاؤں کے بارے میں بات کی جاتی ہے ان کو سوچنا دے دی جاتی ہے آگے کا کام وہ کرتے ہیں تھوڑا سا آج کل کی پرستھتیاں بلکہ پچھلے کئی ہفتوں سے اس طرح کی چل رہی ہیں کہ بیچ بیچ میں سمسیا آ رہی ہے سرور کی سمسیا ہے کچھ اس طرح کی سمسیا ہیں جس سے یہ مشکل پیش آ رہی ہمارے اور بھی دوسرے شروتاؤں کو دوسرے پاٹھکوں کو اس طرح کی دیدی سمسیائیں پیش آ رہی ہیں اور شکایتیں بار بار تکنیکی وبھاگ کو پہنچ رہی ہیں الگ الگ ریڈیوز سے بھی پہنچ رہی ہیں نہیں صرف ہندی کی بات نہیں ہے تو اس لیے یہ کوشش تو جاری ہے لیکن کھیت کی بات یہ ہے کہ ابھی تک یہ کوشش پوری طرح سے اس سمسیا کو حل نہیں کر پائی ہے ہم پھر سے کہیں گے پھر سے تاکید کریں گے پھر سے مانگ رکھیں گے کہ اس کو حل کیا جائے اور نتیجے کا انتظار کریں گے ہم یہ دیدی بڑا اہم بندو یہ ہے کہ مدھیہ پردیش سے یہ ای میل لکھا ہے
جی
ہمارے شروتا نے اور وہاں پر مدھیہ پردیش ان علاقوں میں ہے ان جگہوں میں ہے جہاں ہمارے شروتاؤں کی ایک اچھی بڑی سنکھیا ہے
جی
اور جہاں سے ہمارے پاٹھکوں کی ایک اچھی بڑی سنکھیا ہے تو اس لیے اس کو اور بھی زیادہ سنجیدگی سے دیکھنے اور فالو اپ کرنے کی ضرورت ہے اور شوتا باری ہے سنسکرتی سے جڑی خبر کی کاریکرم پتر سنسار کا یہ بھاگ بھی ہمیشہ بہت دلچسپ ہوتا ہے اور بڑی اچھی جانکاریاں ہمیں دیتا ہے دیدی آپ نے کیا خبر چنی ہے
جی بھیا آج میرے پاس دو چھوٹی چھوٹی خبریں ہیں
جی
ایک تو ایران کا دکشنی پرانت بوشہر یہ فارس کی کھاڑی کے ساتھ ایک لمبی تٹ ریکھا کے پاس استھت ہے وہاں پہ یعنی پرانتیہ راجدھانی میں پریٹک گاؤں اور شوگر بیچ پارک میں تیسرا پریٹن مہوتسو آیوجت کر رہا ہے وہاں پہ اور ہو رہا ہے یعنی مہوتسو میں پیڈل بورڈنگ اور ڈریگن بوٹنگ کینوئنگ الباٹراس کروز مچھلی پکڑنے کی پرتیوگتا اور پتنگ اڑانے کی پرتیوگتاؤں کے لیے پرشکشن کاریالے شامل کیے گئے ہیں
بہت اچھی خبر ہے دیدی آج کے سمے میں جب گیمز اور کمپیوٹر گیمز کا زمانہ ہے اس طرح کی پرتیوگتائیں بہت اتساہ وردھک ہیں اور بہت ضروری بھی ہیں
جی اور ایک دوسرا ایک سماچار ہے جیسے زنجان میں 400 سال پرانا اخروٹ کا پیڑ
جی
جی تو اس پہ ایران کے زنجان پرانت کے ادھیکاری صدیوں پرانے اخروٹ کے پیڑ کو راشٹریہ پریٹک آکرشن کے روپ میں پنجیکرت کرنے کے ادیشے سے اپائے کر رہے ہیں اور ان کا کہنا ہے کہ یہ پیڑ ایتیہاسک شہر سوراورد میں استھت ہے یہ 400 سال پرانا ہے اور اس کا تنا لگ بھگ 5 میٹر ویس والا ہے
جی دیدی بہت اچھی خبر ہے اخروٹ کے پیڑ دیدی
جی بھیا میں نے دیکھا ہے اس ویڈیو کو ابھی تو ریڈیو میں ہم ویڈیو نہیں دکھا سکتے لیکن جب میں نے دیکھا اس ویڈیو کو جب سماچار میں دیکھ رہی تھی تو اس میں 5 لوگ جیسے لمبے لمبے
ایک دوسرے کا ہاتھ پکڑ کے اسے
تنے کو پکڑ کے رکھا رہے ہیں 5 لوگ تھے
اخروٹ کا پیڑ دیدی اسی طرح چنار کے پیڑ ان پیڑوں میں ہیں جو بہت یعنی صدیوں تک باقی رہتے ہیں اور بڑی لمبی یعنی کتنی نسلیں آ کے انسانوں کی گزر جاتی ہیں اور وہ اس سب کے گواہ بنے رہتے ہیں، سب کی یادیں اپنے اندر سموئے کھڑے رہتے ہیں۔ ان ورکشوں کا بڑا مہتو ہے۔ ایران میں ایک خاص بات یہ ہے کہ ہریالی پر، پانی پر اور پیڑوں کی حفاظت پر بہت زیادہ دھیان دیا جاتا ہے۔ یہ ایک سراہنیہ وشے ہے، بہت تعریف کی بات ہے۔ دیدی بہت اچھی آپ نے خبر سنائی، دھنیواد۔ اشوتا آپ، باری ہے آپ کے کمنٹس کی۔
غزہ میں مانوتا ویرودھی ابھیان رکنا چاہیے ایران، اس پر بہرام لکھتے ہیں، پشچم کو جانے وادیوں دوارا اپنے یدھ اپرادھوں کے ساتھ کھیلنے اور گھٹناؤں کو اس طرح پرستت کرنے کے لیے بلیک میل کیا گیا ہے جیسے کہ بدصورت زائنی پیڑت ہے۔ یہ اوشوسنی ہے کہ کیسے پشچمی لوگ نقلی سماچاروں سے بھرے ہوئے ہیں۔ ایک ایسا جن سنچار مادھیم بنانے کی آوشیکتا ہے جو پترکاریتا کے نیموں کے انروپ کام کر رہا ہو، لیکن درباگیہ سے جن سنچار مادھیموں کو زائنیوادیوں دوارا نینترت کیا جاتا ہے۔ اس لیے شانتی استھاپت کرنا کیول تبھی سمبھو ہے جب زائنیوادیوں کو ختم کر دیا جائے یا قید کر لیا جائے اور نورنبرگ پرکریا کے روپ میں ان پر مقدمہ چلایا جائے۔
جی دیدی، یہ کمنٹ مہتوپورن ہے چونکہ اس سمے غزہ میں جو حالات ہیں
جی،
اور اسرائیل جس طرح وہاں پر حملے کر رہا ہے بربرتا کے ساتھ اور اندھا دھند طریقے سے وہ عام ناگرکوں کی جانیں لے رہا ہے، اور کھیت کی بات یہ ہے کہ امریکہ اس کا ساتھ دے رہا ہے، بھرپور ہتھیار سپلائی کر رہا ہے۔ یہ خبریں ہیں کہ امریکہ نے بھی حال ہی میں جو بم اسرائیل کو سپلائی کی، اسرائیل نے ان بموں کا استعمال غزہ کے لوگوں پر کرنا شروع کر دیا ہے۔ اس بیچ ایک بڑی بھیانک چیز یہ نظر آ رہی ہے کہ فیک نیوز کا سلسلہ چل پڑا ہے، اور بے حد کھید اور نندنیہ بات یہ ہے کہ اس فیک نیوز کو پھیلانے میں ادھیکاری بھی ملوث ہیں
جی۔
جیسے کہ امریکی راشٹرپتی نے بیان دیا کہ حماس کے لوگوں نے فلسطینی بچوں کے سر کاٹے، ان کے گلے کاٹے، حالانکہ بعد میں وائٹ ہاؤس نے آ کے پھر یہ بیان دیا یہ کہ یہ سوچنا صحیح نہیں ہے، اور اسرائیل کے جو جھوٹ پھیلانے والے لوگ ہیں لگے ہوئے انہیں کو بیس، یعنی پروکتا وغیرہ جو رہتے ہیں جو جھوٹی خبریں پھیلاتے ہیں، ان کو آدھار بنا کر جو بائیڈن نے یہ بیان دیا تھا، اور اس پر ان کو شرمندگی اٹھانی پڑی اور اپنا بیان واپس لینا پڑا، یعنی وائٹ ہاؤس کو ایک طرح سے صفائی دینی پڑی۔ تو یہ تو ایک بات ہے، اس لیے کہ سب نے اس کا سورس اور ویڈیو مانگنا شروع کر دیا تھا
جی،
تو وہ دے نہیں پائے تو ان کو اس پہ صفائی دینی پڑی۔ لیکن آپ یہ سمجھیے کہ اس طرح کی بے شمار خبریں ہیں جو فیک نیوز ہیں اور ان کو پھیلایا جا رہا ہے، حماس کے خلاف پھیلایا جا رہا ہے، جبکہ حماس نے دی ابھی جو ویڈیوز اس کے بعد جاری کی ہیں، انہوں نے دیکھا ہے کہ جب وہ ان زائنی بستیوں میں وہ داخل ہوئے جو فلسطینیوں کی زمینوں کو ہڑپ کے بنائی گئی ہیں جہاں پر وہ زائنی رہتے ہیں، جب ان کے گھروں میں داخل ہوئے تو حماس کے جو سنگھرش کرتا ہے وہ دیکھے گئے کہ وہاں اگر فیملی ہے تو بچوں کو بہلا رہے ہیں، اپنی گود میں لے کے بچوں کو بہلاتے ہوئے دیکھے گئے، یہ ویڈیوز اب تو آ چکی ہیں۔ لیکن حماس کو ایسا پورٹریٹ کرتے ہیں کہ جیسے وہ کتنے خطرناک لوگ، کتنے خوفناک لوگ ہیں، اور پتہ نہیں کیا کیا ان کے بارے میں باتیں کرتے ہیں، جبکہ وہ بے حد مظلوم لوگ ہیں، اپنی زمین کے لیے لڑ رہے ہیں، ان زمینوں کے لیے لڑ رہے ہیں جن پر زہنی آ کے بس گئے ہیں، اور آئے دن وہ ان پر حملے کرتے ہیں، مسجد الاقصی پہ حملے کرتے ہیں۔ تو اپنی زمین کے لیے اگر وہ لڑ رہے ہیں تو ان کو پتہ نہیں کیا کیا کہا جاتا ہے، اور زائنیوں کو کچھ نہیں کہا جاتا جو دنیا کے نہیں معلوم کس کس کونے سے اٹھ کے آتے ہیں، فلسطینیوں کے جگہوں پر گھر بناتے ہیں اور ان کے اوپر حملے کرتے ہیں۔ دیدی، کاریکرم کا بہت روچک بھاگ ہے اپنے کسی شروتا کے وچار سننے کا۔
جی، تو یہ ہے ہمارے پرانے شروتا बोहरी क्राम साहू जी,
जी।
तो चलते हैं इनके विचार सुनते हैं।
नमस्कार, मैं बहुरी क्राम साहू, ग्राम पोस्ट पंधी, जिला बिलासपुर, छत्तीसगढ़ से IRIB रेडियो तेहरान हिंदी सेवा का एक श्रोता हूँ। मैं पहले यह प्रसारण रेडियो पर सुना करता था, परंतु अब मोबाइल ऐप से सुनता हूँ। मोबाइल ऐप पर कार्यक्रम सुनना सहज, सरल और सुविधाजनक तो है, किंतु वह आनंद, वह संतुष्टि जो रेडियो से मिलती थी, वह ऐप से नहीं मिलती है। रेडियो तेहरान की बात करूं तो समाचार, राजनीतिक चर्चा, विश्व दर्पण में घटनाओं के विवेचनात्मक, ठोस, विस्तृत एवं निर्भीक प्रस्तुति पत्रकारिता का एक उदाहरण है। अन्य स्रोतों से भारतीय कश्मीर पर एक शब्द भी नहीं मिलता, किंतु रेडियो तेहरान से भारतीय कश्मीर पर नित्य रिपोर्टिंग का काम रेडियो तेहरान का भारतीय कश्मीर के प्रति रुचि को दर्शाता है। धर्म ईश्वर के कथनों पर रुचि लेता हूँ। कुरान ईश्वरीय चमत्कार सुनकर शांति मिलती है, किंतु समाचार सुनकर दुखी हो जाता हूँ। अंत में यही कहना चाहूँगा कि रेडियो तेहरान के सभी उद्घोषक समर्पित, परिश्रमी, मृदु एवं मधुभाषी है। रेडियो तेहरान में शुद्ध हिंदी का अधिकाधिक प्रयोग एवं शब्दों के शुद्ध उच्चारण किया जाता है। इसके लिए रेडियो तेहरान बधाई के पात्र है। बहुत बहुत धन्यवाद
जी। तो ये साहू जी थे, आपने
जी,
विचार
अब भैया हमारे पास थोड़ा सा समय बचा है, मैं चाह रही हूँ कि एक कमेंट को शामिल कर लेते हैं। जर्मनी ने गजा में संघर्ष विराम का किया विरोध। इस पर मोहम्मद अली लिखते हैं कि द्वितीय विश्व युद्ध में जर्मनी द्वारा यहूदियों के साथ किए गए व्यवहार के बारे में पश्चिमी यूरोप के सामूहिक अपराध को मध्य पूर्व पर डाल दिया गया है।
जी बिल्कुल, ये बात है। जर्मनी को युद्ध विराम का विरोध करते हुए शर्म आनी चाहिए, इसलिए कि जर्मनी सारी दुनिया में अपने ढिंढोरा पीटता है कि उसे मानवाधिकारों का बड़ा ख्याल है
जी, और वो तो ज्यादा नस्लवादी काम करते हैं
जी ऐसे। और गजा में जो कुछ हो रहा है इस समय वो बेहद यानी खुला हुआ जुल्म है, खुला हुआ अत्याचार है जो ज़ायनी कर रहे हैं, अमेरिका के सपोर्ट से कर रहे हैं, यूरोपीय देशों के सपोर्ट से कर रहे हैं। तो ये जो सपोर्ट करने वाले हैं दीदी, एक तरह से ये इस अत्याचार में खुद भी पूरी तरह से शामिल हैं, भागीदार हैं। और अगर गजा में बच्चे शहीद हो रहे हैं, महिलाएं और बूढ़े मारे जा रहे हैं, अगर वहाँ पर दवाएं नहीं हैं, अगर वहाँ पर अस्पतालों में बेड नहीं है, ज़मीन पर लिटाया जा रहा है ज़ख्मियों को और वहाँ पर इलाज किया जा रहा है, तो इस पूरी त्रासदी में, इस पूरी विडंबना में पूरी तरह से शामिल हैं यूरोपीय देश भी, चाहे वो बड़े साफ सुथरे बनने की कोशिश करते हैं और अच्छे अच्छे ऊंचे ऊंचे उपदेश देने की कोशिश करते हैं, मगर हकीकत यह है कि अपराध में पूरी तरह शामिल है। दीदी अब समय पूरी तरह से समाप्त है, तो श्रोताओं अगले कार्यक्रम और अगली मुलाकात तक भैया अहमद अब्बास और दीदी मरियम मेहरदादी को अनुमति दीजिए। खुदा ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ आपने सुना कार्यक्रम पत्र संसार, और अब प्रस्तुत है हमारी इस समय की सभा का अंतिम कार्यक्रम विज्ञान की डगर।
विज्ञान की डगर।
दोस्तों कार्यक्रम विज्ञान की डगर के कन्नेकड़े के साथ आपकी सेवा में उपस्थित हैं। आज के कार्यक्रम में हम ईरान और दुनिया में ज्ञान विज्ञान के क्षेत्र में होने वाली प्रगति के विषय पर चर्चा करेंगे। मरियम मेहरदादी और अख्तर अब्बास का सलाम स्वीकार कीजिए।
दोस्तों, एक ईरानी वैज्ञानिक ने MIT विश्वविद्यालय के रासायनिक इंजीनियरों के एक समूह के साथ मिलकर नैनो इमल्शन नामक सामग्री बनाने के लिए एक नई विधि का आविष्कार किया है जो मानव शरीर में जेल में बदल जाती है और दवाओं के परिवहन में मदद करती है। इन शोधकर्ताओं ने एक तरल पदार्थ की बहुत छोटी बूंदों को दूसरे तरल पदार्थ में मिलाने के लिए एक नई विधि विकसित की है। इस सामग्री को नैनो इमल्शन कहा जाता है। इस तरह के इमल्शन तेल और सिरके को मिलाने पर बनने वाले मिश्रण के समान होते हैं, लेकिन बूंदें बहुत ही छोटी होती हैं।
अपने छोटे आकार के कारण ये बूंदें लंबे समय तक अपनी स्थिरता बनाए रख सकती हैं। साथ ही इन शोधकर्ताओं ने मानव शरीर के तापमान यानी 37 डिग्री सेल्सियस पे तरल नैनो इमल्शन को जेल में बदलने का एक तरीका खोजा है। इस तरह जेल का उपयोग उन दवाओं को विकसित करने के लिए किया जा सकता है जो त्वचा पर लगाई जाती हैं या शरीर में इंजेक्ट की जाती हैं।
इस शोध के वरिष्ठ शोधकर्ताओं में से एक के अनुसार दवा उद्योग शरीर में दवा के छोटे अणुओं को पहुंचाने के लिए नैनो इमल्शन में बहुत रुचि रखता है। इस पद्धति के साथ दवा को मौखिक रूप से या नाक में स्प्रे किया जा सकता है क्योंकि अणु छोटे होते हैं और त्वचा के माध्यम से मानव शरीर में प्रवेश कर सकते हैं। इस शोध के दौरान शोधकर्ताओं ने नैनो इमल्शन का आविष्कार किया जिसे एक वर्ष से अधिक समय तक संरक्षित और स्थिर रखा जा सकता है। ये शोधकर्ता वर्तमान समय में दवा के तत्वों को एक प्रकार से जेल में बदलने के तरीकों की जांच कर रहे हैं।
तबरेज की सराब यूनिवर्सिटी के शोधकर्ताओं ने एंटी ब्लड क्लॉट सेट बनाने में कामयाबी हासिल की है। ये चिकित्सा उपकरण व्यवहारिक और सस्ती है और इसका उपयोग आपातकालीन स्थितियों में किया जाता है। इस एंटी क्लॉटिंग ब्लड सेट के आविष्कारक के अनुसार मरीज को ब्लड बैग से ब्लड इंजेक्ट करने के लिए इस्तेमाल होने वाले मौजूदा फिल्टर में हमें ब्लड क्लॉट और ब्लड सेट को बदलना पड़ता है।
इस एंटी क्लॉटिंग ब्लड सेट के आविष्कारक के अनुसार मरीज को ब्लड बैग से ब्लड इंजेक्ट करने के लिए इस्तेमाल होने वाले मौजूदा फिल्टर में ब्लड क्लॉट और ब्लड सेट को बदलना पड़ता है। इसीलिए वर्तमान पद्धति किफायती नहीं है और खून की कमी का कारण बनती है। कुछ मामलों में रक्त संग्रह के दौरान रोगी की मृत्यु हो जाती है और थक्के जमने के कारण जमे हुए रक्त का उपयोग किया जाता है, लेकिन इस नए सेट के इस्तेमाल से खून का थक्का नहीं जमता और जिसे खून की जरूरत है उसके लिए फिर से इस्तेमाल किया जा सकता है।
इस शोधकर्ता के अनुसार इस एंटी ब्लड क्लॉट सेट का कोई आंतरिक या बाहरी नमूना नहीं है और इसका पेटेंट कराया गया है। सामान्य रक्त सेट में वेंटिलेशन के दौरान रक्त के थक्के बनने की संभावना अधिक होती है और यदि रक्त का थक्का जम जाता है तो हमें रोगी से दूसरी नस लेनी पड़ती है। इससे बैग के अंदर खून बर्बाद होता है और समय बर्बाद होता है, साथ ही नस निकालने का कठिन और कष्टप्रद काम फिर से किया जाना चाहिए।
कोलंबिया विश्वविद्यालय के शोधकर्ताओं ने वुड्स होल ओशनोग्राफिक इंस्टीट्यूशन के वैज्ञानिकों के साथ मिलकर अमेरिका के पूर्वोत्तरी तट के पास ताजे पानी से युक्त एक विशाल जल भंडार या जलभृत की खोज की है जो झरझरे तलछट के बीच और अटलांटिक महासागर के खारे पानी से नीचे स्थित है। ऐसा लगता है कि यह भूमिगत जल स्तर दुनिया का सबसे बड़ा जल भंडार या जलभृत है। ये जलाशय मैसाचुसेट्स तट से न्यूजर्सी तक फैला हुआ है और लगभग 50 मील लंबा है।
इस तरह के जलाशय की सतह पर खोज की जाती है तो ये 15,000 वर्ग मील के क्षेत्र में एक विशाल झील का निर्माण करेगा। अनुसंधान से पता चलता है कि ऐसे जलवृत्त व जल भंडार दुनिया के कई हिस्सों में मौजूद हैं और शुष्क क्षेत्रों के लिए पानी उपलब्ध कराने के लिए इसका उपयोग किया जा सकता है।
इन शोधकर्ताओं ने एक शोध जहाज में 10 दिनों तक न्यूजर्सी से मैसाचुसेट्स की यात्रा की और पहली बार अटलांटिक महासागर की गहराई में ताजे पानी के स्रोतों की खोज करने में सफलता हासिल की। जलभृत व जल भंडार के स्थान का निरीक्षण करने के लिए उन्होंने समुद्र में एक उपकरण गिराया और अगले चरण में उन्होंने समुद्र तल के नीचे विद्युत चुंबकीय तरंगों की जांच की।
क्योंकि खारा पानी विद्युत चुंबकीय ऊर्जा का संवाहक होता है, वैज्ञानिक इसकी चालकता के आधार पर ताजे पानी वाले जल भंडार का पता लगाने में सक्षम थे। दूसरे शब्दों में, जल भंडार में ऊर्जा चालकता समुद्र के बाकी हिस्सों की तुलना में कम थी। शोधकर्ताओं के अनुसार इस जल भंडार का निर्माण लगभग 15,000 से 20,000 साल पहले हुआ था।
दोस्तों, MIT विश्वविद्यालय के शोधकर्ताओं ने एक नए प्रकार के पौधों का उत्पादन किया है जिन्हें बोनोइक प्लांट्स के रूप में जाना जाता है, जो हाथों की गतिविधियों को समझने और कंप्यूटर कमांड प्राप्त करके खुद को स्थानांतरित करने में सक्षम हैं। रोबोटिक उपकरणों को स्थानांतरित करने में मदद के लिए इन पौधों का भी उपयोग किया जा सकता है। बोनोइक पौधे भविष्य में व्यापक रूप से प्रयोग में लाए जा सकते हैं।
उदाहरण स्वरूप, इन पौधों का उपयोग घरों की सुरक्षा के लिए दूर रहने वाले दोस्तों और रिश्तेदारों के साथ संवाद करने, सेंसर या कंप्यूटर स्क्रीन आदि की आवश्यकता के बिना लोगों को चेतावनी संदेश भेजने के लिए किया जा सकता है।
इन पौधों को डिजाइन करने वाले अनुसंधान ग्रुप के एक सदस्य के अनुसार, पौधे हमारे पास सबसे अच्छे इलेक्ट्रॉनिक उपकरण बन सकते हैं। हमारा लक्ष्य प्रकृति की और अधिक बारीकी से जांच करना और उससे साथ तालमेल बिठाना है ताकि हम पौधों के लाभों का अधिक से अधिक उपयोग कर सकें।
पौधों में ये परिवर्तन करने के लिए उनमें विशेष इलेक्ट्रोड का उपयोग किया जाता है जिसे कंप्यूटर के माध्यम से नियंत्रित किया जा सकता है। इस उद्देश्य के लिए डिजाइन किया गया एप्लीकेशन पौधे के विभिन्न भागों को उत्तेजित करना और उनसे आदेश प्राप्त करना संभव बनता है। बेशक इस उद्देश्य के लिए कुछ पौधों में तार भी लगाए जा सकते हैं और इस तरह इन तारों को एंटेना के रूप में इस्तेमाल किया जा सकता है ताकि लोगों के हाथों की गतिविधियों का पता लगाया जा सके और उन पर प्रतिक्रिया की जा सके।
दोस्तों, आइए तुलसी के फायदों और उससे संबंधित कुछ अहम बातों पर चर्चा करते हैं। सर्दियों में तुलसी ड्रॉप्स का उपयोग कैसे करें? अधिकांश लोगों को, खासतौर पर शहरों में लोगों के घर में तुलसी का पौधा नहीं होता। यही वजह है कि कुछ सालों में तुलसी ड्रॉप्स का उपयोग अधिक होने लगा है। तुलसी के औषधीय गुणों को प्राप्त करने का ये सबसे आसान तरीका है। एक कप पानी में तुलसी ड्रॉप्स की एक दो बूंदें डालकर पीना सेहत के लिए बहुत ही लाभकारी है। ये सर्दी जुकाम समेत कई रोगों के इलाज में सहायक है।
घर पर तुलसी का काढ़ा कैसे बनाएं? तुलसी का काढ़ा घर पर बनाना बहुत ही आसान है। इसके लिए 2 कप पानी में तुलसी की कुछ पत्तियां डालकर 10-15 मिनट तक पानी उबालें या फिर इसे तब तक उबालें जब तक पानी 1/4 ना बच जाए। इसके बाद इसे छानकर हल्का गुनगुना होने पर पी लीजिए। ये काढ़ा इम्यूनिटी बढ़ाने, सर्दी जुकाम दूर करने और COVID-19 जैसी गंभीर बीमारियों से बचाव में मददगार है।
सुबह तुलसी की पत्तियां खाने के क्या फायदे हैं? तुलसी की पत्तियों का सेवन शरीर को कई रोगों से बचाता है। आयुर्वेद के अनुसार रोजाना सुबह सुबह तुलसी की 4-5 ताज़ी पत्तियां तोड़कर चबाकर खाना सेहत के लिए बहुत ही लाभकारी है। नियमित रूप से पत्तियां खाने से कफ संबंधी समस्याओं जैसे कि अस्थमा, जुकाम आदि में आराम मिलता है
और साथ ही ये डायबिटीज और कोलेस्ट्रॉल नियंत्रित करने में भी मददगार साबित हो सकता है।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दीजिए।
ये रेडियो देहरादून की हिंदी सेवाएं, श्रोताओं आप सुन रहे थे कार्यक्रम विज्ञान की डगर। इसी कार्यक्रम के साथ हमारी ये सभा भी समाप्त होती है। हमारा ये प्रसारण आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे थे। कार्यक्रमों के बारे में आपके विचारों और सुझावों की हमें प्रतीक्षा रहेगी। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट है parstoday.ir/hi और व्हाट्सएप पर हमारा संपर्क नंबर है 0098-9035065492। इसी के साथ अहमद अब्बास और साथियों को अगली मुलाकात तक अनुमति दीजिए। खुदा हाफिज।
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔